आज के सबक में बहुत सारी चीजें हम देखेंगे। खास तौर पे आज के सबक में आपको नमाज के ऊपर, कुरान की फजीलत और इनके ऊपर की अहमियत और इसके ऊपर बहुत सारा कुछ मिलेगा। और बहुत सारी काम की बातें, अमल से मुतालिक बातें आज आप इंशाल्लाह ताला सीखेंगे। देखते हैं आज का सबक। आउज़ु बिल्लाहि समीउल अलीम मिनश शैतानिर रजीम मिन हमज़िही व नफ़्ही व नफ़्थी बिस्मिल्लाहिर रहमानिर रहीम यौम नदउ कुल्ल उनासिन बिइमामिहिम। जिस दिन हम पुकारेंगे सब लोगों को उनके इमामों के साथ। अब पहले हम जो बात कर रहे थे, लास्ट में हमने पिछला सबक में जो बात एंड की थी, वो इस पे की थी कि अल्लाह ताला ने इंसान को बड़ी फजीलत दी है, उसको बड़ा इकराम दिया है। आपको याद होगा उसको रिस्क ऐसा दिया तो ये बात में से, उसको सवारियां दी हैं बरो बाहर में, तो इतनी फजीलत दी। आप क्या सोचते हैं कि इस सारी फजीलत का कोई हिसाब नहीं होगा, इसका कोई पूछगिछ नहीं होगी, ऐसे ही दे दी गई है? नहीं, एक दिन आएगा कि हम लोगों को पुकारेंगे किन के साथ, उनके इमामों के साथ। तो अब आप देख रहे हैं रिलेशन पिछली के साथ, इसका याद रखिए। आयात का ना वहां एक रब्त होता है और ये भी एक इल्म है जिसपे लोग काम करते रहते हैं कि पिछली आयत का अगली आयत के साथ क्या रब्त है। ऐसे नहीं होता कि ऐसे ही बस एक और टॉपिक शुरू कर दिया जाए। अरे ये पूरा फील्ड है नॉलेज का कि क्या पिछली आयत अगली आयत के बाद जो बात आ रही है अगली आयत में, वो कैसे इसके साथ रब्त रखती है। तो हर जो हर इमाम के साथ लोग होंगे, यानी लोगों को जब पुकारा जाएगा, एक तो हमें ये पता चलता है कि तमाम इंसानियत को उस दिन कयामत के दिन बुलाया जाएगा, और किसके साथ, उनके इमाम के साथ। आम अल्फाज में हम इमाम कहते हैं पेशवा को, लीडर को, ठीक है। तो दो इसके माने हैं। एक माना तो ये है कि यानी जो भी उनका नबी होगा उसके साथ उनको बुलाया जाएगा, या जिस किताब को भी वो मानते थे, वो उनकी इमाम जिसको, जिस किताब को उन्होंने बनाया था, या अगर किसी ने किसी नबी को नहीं माना तो जिन नजरियात के साथ वो दुनिया में रहा, वो उन्हीं के साथ कयामत के दिन आएगा। जिसकी उसने पैरवी की, फॉलो किया, जिसको गाइड बनाया, उनके पीछे लाइन अप होंगे। और ये कोई छोटी बात नहीं है, हमें सब कुछ चेक करना चाहिए कि दुनिया में हम किसको फॉलो कर रहे हैं। अच्छी तरह देख लें कि वो मुझे अल्लाह से जोड़ने वाला है या अल्लाह से दूर करने वाला है। और ये तो नहीं कि अल्लाह के नाम पे किसी और तरफ मुझे ले जा रहा, अपनी जात से जोड़ रहा, क्योंकि हर एक इंसान अपने ईमान के साथ आना है उस दिन। तो हम फिर जहन में रखेंगे हमारा ईमान, इमाम कौन है यहाँ पे, किसको हमने इमाम बनाया। अगर तो नबी अलैहिस्सलाम को इमाम बनाया तो उनके साथ आएंगे। दूसरा इसका माना, जैसे मैंने आपको बताया कि किताब का भी है, अपनी अपनी किताब के साथ। किसको, क्या कुरान को आपने अपना इमाम बनाया कि इसके पीछे चलते हैं, क्योंकि उस दिन अपनी अपनी, कोई तौरात के साथ आएगा, कोई इंजील के साथ आएगा, कोई कुरान वाले होंगे। तीसरा एक और माना है जो ज्यादा मुफस्सिरीन ने कहा कि ज्यादा यहां पे फिट बैठता है, और वो क्या है कि अपनी बुक के साथ, अपने नामा या अमाल के साथ। यानी नामा या अमाल, हर इंसान हर रोज अपना नामा या अमाल लिख रहा है, दिन और रात हम अपने नामा या अमाल को, अपनी बुक को तरतीब दे रहे हैं, और कयामत के दिन यही बुक हम लेकर आ जाएंगे, इसके साथ ही आएंगे। और इब्ने अब्बास ने इसका यही माना लिया कि आमाल नामा। अब कोई ऐसे भी लोग होंगे, फमन ऊती या किताब अहू भी यमीन ही, तो जिसको उसकी किताब उसके दाएं हाथ में दी जाएगी। अल्लाह जालना मिन हो, इसका मतलब है कोई लोग होंगे दाएं हाथ में किताब लेने वाले, तो कोई बाएं हाथ में भी तो लेने वाले होंगे। जो नहीं लेगा लेफ्ट में, उसको अपना हाथ पीछे करेगा तो पीछे से दे दी जाएगी। तो उनका क्या होगा, यकराउना किताबहुम, वो पढ़ेंगे अपनी किताब को, सुभान अल्लाह, वो अपनी किताब को पढ़ेंगे तो वो खुश होंगे अपनी किताब को देख के। सूरह हाका में आता है, फअम्मा मन ऊतिया किताबहु बियमीनिही फयकुल हाँ मुकरा किताबिया, वो एक नारा लगाएगा जिसको राइट हैंड में किताब दी गई, वो खुशी के साथ ना, जैसे इंसान दुनिया में भी खुशी से ये कहता है वाह, या कुछ ऐसी बात मुंह से निकालता है तो हा एक नारा समझ ले, तो वो कहेगा इकरा किताबिया, मेरी किताब को पढ़ो लोगो, देखो देखो मेरी किताब को पढ़ो, देखो मेरे काम, इन्नी ज़नन्तु अन्नी मुलाकिन हिसाबिया, मैं दुनिया में भी मुझे ये पता था कि मुझे एक दिन हिसाब देना है ना, तो देखो मैंने क्या क्या काम किए इस दुनिया में। तो इंसान अपनी नेकियां छुपा छुपा के रखता है कि ये ना हो कि कहीं रयाकारी हो जाए, ये ना हो कि कहीं मेरी नेकी जाया हो जाए, लेकिन उस दिन जब रिजल्ट निकल आएगा तो खुश होगा, वो खुशी के साथ लोगों को दिखाता फिरेगा, जैसे आपको कोई अच्छी चीज मिलती है तो आप सबको दिखाते फिरते हैं, देखो देखो ये मेरे पास क्या, वो अपनी किताब दिखाएगा। सोचने की जरूरत है कि क्या मेरी किताब इस काबिल है कि मैं लोगों को दिखाऊं, क्या इसका कंटेंट ऐसा है, ये तो नहीं कि मुझे शर्म आएगी। आप देखें हम दुनिया में भी जो हमारे नोट्स होते हैं, अगर तो बड़े अच्छे नीट और बड़े अच्छी लिखाई के साथ लिखे तो हम दूसरों को दिखाते हैं, अगर ना लिखे हो तो फिर हम कहते हैं नहीं नहीं मैं नहीं दिखा सकती, आपको पता है कि वो कितने मैंने गंदे लिखे हैं। तो जिसने दुनिया में इस एहसास के साथ जो जिया ना कि मुझे हिसाब देना है, फिर वो जिंदगी फूक फूक के गुजारता है, फिर वो आजाद जिंदगी नहीं गुजारता। तो अगर दाने हाथ में आमालनामा लेना है, अगर इन लोगों में शामिल होना है कि जिनको दाएं हाथ में आमालनामा मिला और वो लोगों को दिखाए, तो फिर वाकई आमालनामा हमारी बुक ऐसी होनी चाहिए कि लोगों को दिखाने के काबिल हो। ऐसी बुक हो कि आज भी अगर मैं खोल लूं अपने नामा आमाल को, मसलन आज मेरे हाथ में मेरा नामा आमाल, इमेजिन करें आज मेरे हाथ में दे दिया जाता है, क्या वो इस काबिल है कि लोगों को दिखाऊं? सोचने की बात है, गौर और फिक्र की बात है हम सबके लिए। फिर फहुआ फी ऐशत रौदिया फी जन्नत आलिया कुतूफुहा दानी, क्या उनकी फिर शान होगी, मजे करेंगे, आला जन्नतों में होंगे, क्या जबरदस्त लोग हैं। लेकिन फिर याद रखिए कि वो खुद भी अपनी किताब पढ़ेंगे और दूसरों को भी दिखाएंगे, वला युज़लमूना फतीला, और जरा भी उनके ऊपर जुल्म नहीं होगा। जुल्म क्या है? हक मार लेना, हक नहीं मारा जाएगा, जरा जरा सी नेकी भी उसका भी बदला मिल जाएगा, फतील के बराबर भी हक नहीं मारा जाएगा। यानी अल्लाह ताला फरमाता है इतना सा भी कि जरा सी भी कोई नेकी, एक मुस्कुरा के आपने किसी को देखा है ना, ये भी एक नेकी है। आपने $1 भी निकाल के अपनी जेब से सदका किया, ये भी एक नेकी। फतील तो बहुत छोटी चीज है, इतना बारीक धागा है, कितना छोटा सा होता है, इतनी सी भी तुम्हारी हक तलफी नहीं होनी, तुम सोचते हो कि तुम्हारी कोई नेकी रह जाएगी, कोई पता नहीं चलेगी, कोई भूल जाएगी, नहीं, एक एक नेकी कहा जाए। और देखिए बाएं हाथ में जिसको नामा अमाल मिलेगा, तो वोदियल किताबो फतरल मुजरिमीना मुशफिकीना फी यकुलुना या वैलतना मा ली हादल किताब ला युगादिरु सगीरतन वला कबीरतन इल्ला असा, वो तो सूरह काफ में हम पढ़ते हैं ना, जो भी कि वो कहेगा हाय इसके अंदर तो कोई चीज रह ही नहीं गई, छोटी बड़ी हर चीज गिन गिन के रखी हुई, हाय मेरी कमबख्ती, हाय ये क्या हो गया। और हाका में भी अम्मा मन ऊतिया किताब वो भी शिमाली फयकूलु या लैतनी लम ऊता किताबिया वलम अदरी मा हिसाबिया या लैता काना तिल वादी, वो कहेगा हाय मेरी किताब मुझे क्यों मिल गई, हाय काश मुझे अपना हिसाब पता ही ना चलता, हाय काश मौत ही मेरा काम तमाम कर देती, मैं उठता ही ना दोबारा, ख्वाहिश करेगा काश मैं मट्टी हो जाऊं, तब वो रिग्रेट्स होंगे। अल्लाह अकबर, काश हम आज अपनी किताब पढ़ सके और देखें कि हम क्या लिख रहे हैं दिन और रात अपनी किताब में, हम किससे भर रहे हैं अपनी किताब। याद रखें जब ना छोटी से छोटी नेकी छुपेगी, ना बड़ छोटी से छोटी बुराई छुपेगी, तो फिर हम किसी चीज को भी ना नेकी को मामूली समझे ना गुनाह को मामूली समझे। बहुत सारे ऐसे काम है जो बुरे हैं, लेकिन हम बस ये कह के कर लेते हैं लो भला अल्लाह ताला इतने से काम पे क्या पकड़ेगा, तो सभी ये करते हैं तो क्या हो गया।
हालांकि वहां पे बताया जा रहा है फतीला के बराबर भी जुल्म नहीं होना। फिर कैसे हम किसी भी बुराई को हजम कर जाते हैं ये सोच के कि कुछ नहीं होता, कोई बात नहीं। यहां पे तो कहा गया फतील के बराबर भी, और एक जगह नकीर है, नकीर के बराबर भी जुल्म नहीं होना। तो हम किस कुशफहमी में है? और नेकी करने में कितनी सारी नेकी हम अपनी सुस्ती से छोड़ देते हैं। सिर्फ सुस्ती, सिर्फ गफलत, ख्याल ही नहीं आता, हमारे सामने से गुजर जाती। तो वो छोटी निकी को भी छोटी ना समझो, मामूली ना समझो, हमें बड़ी है, बहुत बड़ी है। अल्लाह अकबर। और उसके बाद बड़ी एक अहम आयत आ रही है, वमन कान फी हादी आमा फहुवा फिल आखिरती आमा वदल्लु सबीला। जो इसमें यानी इस दुनिया में अंधा बना रहा तो आखिरत में भी वो अंधा ही होगा, और वो सबसे ज्यादा भटका हुआ रास्ते से। अंधा भटकता ही है जाहिर है, अंधा तो राह देख ही नहीं सकता, तो भटकेगा ही ना। जो इस दुनिया में अंधा रहा, ये उनकी बात नहीं हो रही। जो यहां पे ब्लाइंड है लोग, तो उनको नहीं कहा जा रहा कि वो आखिरत में ब्लाइंड होंगे, नहीं, बल्कि वो अंधे जो अल्लाह ताला के जिक्र से अंधे रहे, कुरान से अंधे रहे, अल्लाह ताला की इताअत से अंधे रहे, बने रहे, अल्लाह के हुक्मों से अंधे बने रहे। और ऐसा नहीं है कि उनकी आंखें नहीं देखती थी, आंखें तो देखती थी, लेकिन सूरह हज में अल्लाह ताला ने फरमाया कि बेशक आंखें अंधी नहीं होती, बल्कि दिल अंधे हो जाते हैं जो सीनों में होते। और वाकई आप नोट करें कि इंसान दुनिया के मामलों में कितना स्मार्ट है, हर तरह की इन्वेस्टमेंट का उसको पता है, हर तरह के फैशन का उसको पता है, कुकिंग का उसको पता है, घर की सजावटों का पता है, क्या पहनना है उसका पता है, बड़ा अच्छा सब करते हैं, लेकिन कुरान के बारे में कुछ पता ही नहीं है। क्या अल्लाह को पसंद है, क्या रसूल को पसंद है, जन्नत का रास्ता क्या है, जहन्नुम से बचना कैसे है, मैंने ये जिंदगी कैसे अल्लाह की फरमाबरदारी में गुजारनी है, उसके हुक्म क्या है, कुछ नहीं पता। इसलिए कहा कुरान नहीं मालूम, और अपने आप को समझते हमें बड़ा पता है, बड़ा पता है। ये अंधा ही है, ये इख्तियारी ऑप्शन के साथ इसने अंधा रहना, ऑप्शनली अंधा रहना इसने चूज किया है। इसने ऐसे नहीं कि अल्लाह ने इसको पैदा किया अंधा, इसको आंखें दी थी मगर दिल ही इसका अंधा है। आपका क्या ख्याल है, जो इंसान 60-70 साल की जिंदगी गुजार दे, उसको यही नहीं पता कि मेरे रब ने मुझे क्या पैगाम दिया है, वो अंधा ही तो है। सूरह ताहा 124 में अल्लाह ताला ने बड़ी जबरदस्त बात फरमाई, वहां पे भी इस चीज के बारे में फरमाया कि जिसने मेरे जिक्र से मुंह मोड़ा ना, यानी इस कुरान से, तो बिला शुबा उसकी जिंदगी तंग होगी, यानी ये दुनिया की जिंदगी भी तंग होगी, कयामत के दिन हम उसको अंधा करके उठाएंगे। वो कहेगा मेरे रब तूने मुझे अंधा क्यों उठाया, मैं तो दुनिया में देखने वाला था। तो उससे कहा जाएगा कि इसी तरह तेरे पास हमारी आयतें आई थी, इससे पता चलता है कि ये जिक्र कुरान की बात हो रही, इसी तरह तेरे पास हमारी आयतें आई थी, अगर तूने उनको भुला दिया तो आज तुझे भी भुला दिया जाएगा। तो ये अंधा बन जाना अपने आप को, अब आप सोचते होंगे तो क्या हो गया उस दिन अंधा हो जाए। आप बताइए मुझे एक बात, अगर अल्लाह ना करे, अल्लाह ना करे किसी को ये, मैं कहती हूँ इंसान डर जाता है ये सोच के भी, डॉक्टर कह दे कि आपकी तो आंखें ऐसी खराब हो रही हैं कि आप 10 साल में आप अंधे हो जाएंगे, तो इंसान तो कांप जाता है, रो रो के हलकान हो जाएगा, हर तरह का इलाज कराएगा, हाय मैं किसी तरह बच जाऊं। कौन है, हम में से कोई चूज करेगा अंधा होना, बताएं? यहां पे जो इस जिंदगी ने, पता नहीं 10 साल आने भी हैं कि नहीं आने, इस जिंदगी ने तो खत्म हो जाना है, और जितनी तेजी से ये गुजर रही है, जितनी तेजी से दिन रात महीने साल गुजर रहे हैं ना, तो ये तो बड़ी तेजी से खत्म हो रही है, ये तो खत्म हो ही जानी है, आखिरत ने तो कभी खत्म नहीं होना। उसमें अंधा होना हमारे लिए कबूल है कि उसमें अंधे उठाए जाए? और यहाँ पे तो कोई अंधे को पकड़ के रास्ता पे सड़क पार करवा देता है, कोई उसकी हेल्प कर देता है, वहां पे तो किसी ने हेल्प ही नहीं करनी, वहां पे तो नफसी नफसी की पुकार होगी, वो तो किसी को पूछने वाला कोई नहीं होगा, वहां भी हम अंधे हो जाए कि कैसे चूज कर सकता है इंसान ये? और जन्नत की नेम तो वो कैसे देखेंगे हम, अल्लाह का दीदार कैसे करेंगे हम, नबी अलैहिस्सलाम के हौज तक कैसे पहुंचेंगे, उनको ये आंखें, जो आंखें अपने नबी को देखने के लिए तरसती, कैसे उनको देखेंगे? जो अंधी बनी रही, यहां पे अंधी बनी रही तो वहां पे भी अंधी है, वहां पे आंखों का अंधा होगा। अब याद रखिएगा, जो सजाएं कुरान बताता है ना, वो सजाएं उसी जैसा जुर्म होता है ना, जैसे इंसान ने दुनिया में किया है जुर्म, उसके मुताबिक आखरत में सजाएं। तुम यहां पे स्पिरिचुअली अंधे बने रहे ना, दिल के अंधे थे, तो अल्लाह ने तुम्हें वहां पे फिजिकली अंधा बना दिया। यहां पे जो अगर तुम यतीम का माल खाते, वहां पे आग के अंगारे पेट में होंगे, वो आग के अंगारे बनेगा। तो उससे रेसिप्रोकल है, जो जो जैसा यहां पे वैसा ही वहां पे सजा में भी। तो वहां पे जब फिजिकली इंसान अंधा होगा तो बताएं वहां पे कौन पुरसाने हाल होगा, कौन हाथ पकड़ेगा, क्या कोई हाथ पकड़ के जन्नत तक ले जाएगा? नहीं, वहां पे अंधा बनना तो किसी तरह भी हम नहीं सोच सकते। ये ना समझिएगा इसको लाइट ना ले, ये फिक्र लग जानी चाहिए इसके बाद कि मैंने अपनी जिंदगी अंधे होके नहीं गुजारनी। और जो कुरान के साथ जुड़े हुए वो अल्लाह ताला का शुक्र अदा करें कि अल्लाह ने कुरान से जोड़ दिया। चाहे आपके अमल में थोड़ी अभी कमी भी है, पीछे भी है, मगर अगर इस कुरान के साथ ताल्लुक रखेंगे ना, जुड़े रहेंगे, तो अल्लाह ने चाहा तो आहिस्ता आहिस्ता आपकी प्रोग्रेस होती रहेगी, एक दिन इंशाल्लाह अमल में बेहतरी आएगी। परफेक्ट ना भी हुआ तो कम अज कम बेसिक्स आपके ठीक हो जाएंगे, हराम से बचना शुरू कर देंगे। लेकिन आज हमारे कितने लोग हैं जो इस तरफ आने को तैयार है? अपनी आबादी में से देखें कितने लोग हैं जो अभी तक इस जिक्र से मुंह मोड़े हुए हैं। और अफसोस तो ये है कि इतनी इतनी उम्रें भी हो गई हैं फिर भी कोई होश नहीं है, बल्कि इस चीज की मुखालफत में लगे हुए। पहले एक वक्त था हमारे 60-65 के जो लोग होते थे ना, वो दीन की तरफ फिर भी आ जाते थे, अल्लाह अल्लाह करने लगते थे। आज 70-80 साल के भी हम लोगों को देखते हैं, वो कहते हैं, उनको ये होता है कि हम तो अभी बूढ़े हैं ही नहीं, और ना अपने आप को बूढ़ा महसूस करना चाहते हैं, ना कहलाना चाहते हैं, ना ये देखना चाहते कि हमारी कोई एज हो गई, हम कोई सीनियर हो गए। उनको फिक्र ही नहीं है कि हम वापसी की तरफ जा रहे हैं। आगे तो क्या है, जिंदगी खत्म ही होनी है ना। वो अपने आप को धोखा देते रहते हैं, इसीलिए आप देखें ना, किसी को आप आंटी कह दें, किसी को आप बाजी कह दें, वो कितना माइंड करते हैं, वो नहीं होना चाहते, मैं जवान ही रहूं। और ये वो अपने दिमाग को एक मीठी गोली दे रहे थे, नहीं नहीं अभी अभी हम जवान हैं। कहते हैं नहीं भाई, जवान असल में दिल का जवान होता है, तो कोई बात नहीं, हम एज जितनी मर्जी हो जाए। यानी वो अपने आप को ये एक्सेप्ट ही नहीं कराना चाहते कि हमारा आखरत की तरफ अब सफर बहुत तेजी से बढ़ रहा है और हम अपने अंजाम को पहुंचने वाले। आप देख लें ये शादियों में, मेहंदियों में आप देख लें, सबसे आगे जो कुर्सी डांस करने वालों के लिए देखने के लिए होगी, सबसे आगे कुर्सी बूढ़ों की होगी, उनको सबसे आगे बिठाते हैं। इल्ला माशाल्लाह ऐसे भी लोग हैं जो अल्लाह की तरफ करने वाले हैं। और वो देखें, यूथ को तो हम हर वक्त यूथ के पीछे पड़े रहते हैं, वो ऐसे करते हैं वैसे करते हैं, आज बूढ़ों का हाल कौन सा अच्छा है, वो क्या कर रहे हैं? जिसने हालांकि पलटना है, वो तो जवानों में भी कई ऐसे हैं कि पलट गए और कहां से कहां पहुंच गए अपनी जवानी में, और जिसने नहीं पलटना तो बूढ़े होके भी उनका कोई हाल नहीं है। आज बूढ़े होके भी वो बस हर वक्त फेसबुक पे, हर वक्त इन चीजों के अंदर लगे, एहसास ही नहीं कि हम अंधे उठाए जाएंगे वहां पे तो क्या होगा। तो ये जो 60-70-80 साल की जिंदगी है, इसका हिसाब होना है। और जो 60 साल का हो गया ना, उसका उजर खत्म हो जाता है अल्लाह के यहां। पूछा जाएगा क्या करके आए हो, 60 इयर्स अगर तुम्हें मिल गए हैं ना, तो तुम्हारे एक्सक्यूज खत्म हो गए। अगर होश आना होता तो तुम्हें अभी तक आ जाना था। लेकिन अगर इंसान इस एज तक पहुंच के भी होश में नहीं आता तो पता नहीं फिर तो नहीं आ सकता, फिर क्या कब आएगा? अगर फिर भी दुनिया के अंदर ही दिल लगा हुआ है, फिर भी यहीं के प्लान्स हैं और यहीं के मजे हैं और यहीं की सारी बस फन है, उसमें ही दिल लगा हुआ, کب آخرت کی ہوش کریں گے؟ افسوس ہے کہ آج سب کا ہی ایک ہی حال ہو چکا، لیکن دیکھ لیں یہاں سے ہمیں پتا چلتا ہے کہ قرآن پاک کو سیکھنا سمجھنا کتنا ضروری. پھر بھی کیا اس کے بعد کوئی یہ کہہ سکتا ہے کہ یہ فرض ہے، کہ یہ قرآن سیکھنا کیا کوئی نفل ہے، فرض ہے، کیا ہے؟ کتنا سیریس ہے اس بات کا اندازہ اب اس بات سے کریں، اس آیت سے کریں. اور اگر قرآن سے نہ جڑے تو اس کا انجام کیا ہوگا؟ پھر بھی کوئی کہہ سکتا کہ میرے پاس ٹائم نہیں ہے اس کے لیے. تو ٹائم نہیں ہے یہ کہنے کا مطلب یہ ہے کہ مجھے اندھا بننا قبول ہے، مجھے اندھا بننا قبول ہے، موقع دیتا ہے، کیونکہ یہ تو قرآن میں لکھا ہے. اللہ تعالیٰ ہمیں اندھے پن سے محفوظ رکھے، اور اللہ تعالیٰ دنیا میں بھی اور آخرت میں بھی ہمیں اس عذاب سے محفوظ رکھے. ہم دنیا میں بھی آنکھیں کھول کے چلنے والے ہیں. بہت ڈرا دینے والی یہ آیت ہے، اور انسان کو اس کے اوپر بڑے غور کی ضرورت ہے. اس کو ہائی لائٹ کر لیں اور اس آیت کی روشنی میں لوگوں کو قرآن کی طرف بلائیں. وَإِن كَادُوا، اور اگرچہ قریب تھا، لَيَفْتِنُونَكَ، کہ وہ فتنے میں ڈال دیں، فتنہ دھوکے میں ڈال دیں آپ کو، عَنِ الَّذِي أَوْحَيْنَا إِلَيْكَ، اس کے بارے میں جو ہم نے آپ کی طرف وحی کی. یعنی جو یہ قرآن ہے جو آپ کے اوپر وحی اترتی ہے، اس کے بارے میں آپ کو دھوکے میں ڈال دیں یا آپ کو پھسلا دیں یا آپ کو فتنے میں ڈال دیں، کس لیے؟ تاکہ لِتَفْتَرِيَ عَلَيْنَا غَيْرَهُ، تاکہ آپ گھڑ لیں ہم پر اس کے علاوہ، یعنی کوئی بات آپ ہمارے اوپر گھڑ کے لے آئیں. یہ قریب تھا کہ یہ آپ کو اس چیز میں پھسلا لیں، اس بات پہ مائل کر لیں، اس بات پہ قائل کر لیں، یعنی کنونس کر لیں آپ کو کہ آپ اپنی طرف سے کچھ گھڑ کے لے آئیں اس وحی کے علاوہ. کیونکہ ان کو یہ نہیں نا پسند تھی. کفار قریش کیا چاہتے تھے کہ ٹھیک ہے آپ اللہ کی بات تو کرتے ہیں، لیکن ٹھیک ہے کچھ ہمارا بھی تو لحاظ کریں، کچھ ہمارا بھی تو سوچیں نا. ویسے تھوڑی بات ہوتی ہے آپ اپنی ہی بات کریں، تھوڑا سا کوئی کمپرومائز کریں. ٹھیک ہے ایک سال ہم آپ کی خدا کی عبادت کرتے ہیں، ایک سال آپ ہمارے بتوں کی کریں، ان کے اوپر ایک ہاتھ ہی رکھ دیں. یہ توحید کے احکامات، یہ تو بڑا سخت ہے، یہ جو قرآن ہے نا یہ بڑا ہی سخت ہے. تو آپ دیکھیں تھوڑی آپ لچک دکھائیں گے نا تو بہت سارے لوگ اسلام لے آئیں گے، بہت سارے لوگ مسلمان ہو جائیں گے. تو ہر طرح کے انہوں نے حربے استعمال کی. دیکھیں نا، کہیں لالچ دیا، کہیں دھمکیاں دی، کہیں مخالفتیں کی، کہیں بتایا دیکھیں مصلحت اس میں ہے، مصلحت سے چلنا چاہیے انسان کو. تو تھوڑا سا اس کو چینج کر دینا آپ، اس سے ذرا زیادہ فائدہ ہو جائے گا بلکہ آپ کی اس دعوت کا. تو کس کس طرح انہوں نے کوششیں کی ہیں. تو اللہ تعالیٰ فرماتے ہیں کہ قریب تھا کہ یہ آپ کو ہی اس میں فتنے میں ڈال دیں اس کے بارے میں. یہ بھی ان کی سازش تھی، یہ بھی ان کی ایک کوشش تھی. یا کیونکہ دیکھ رہے تھے کہ دین تو پھیل رہا ہے، تو اب کس طرح سے ہٹائیں اس سے. تو اس سے پہلے کہ آپ صلی اللہ علیہ وسلم کچھ سوچتے اس کے اوپر، اللہ تعالیٰ نے یہ آیات اتار دی. آپ کچھ نہیں اس کے اندر بدل سکتے. یہ پہلے بھی ہم پڑھ چکے ہیں کہ انہوں نے کہا تھا کہ قرآن یہ والا قرآن نہیں، کوئی اور قرآن لے کر آؤ. وہی والی بات یہاں پہ ہے کہ تو آپ گھڑ لیں اس کے علاوہ کوئی اور چیز لے آئیں. وَإِذَا لَتَّخَذُوكَ خَلِيلًا، اور وہ آپ کو تب دوست بنا لیتے اگر آپ یہ کرتے. تو یہ آپ ایسا کام کرتے نا، اگر ذرا چینج کر دیتے، ذرا نرمی کر دیتے، ذرا اس میں کچھ اپنی ذرا کمپرومائزنگ، تو پھر آپ کے بڑے دوست بن جانا تھا انہوں نے. لیکن اللہ تعالیٰ کو دیکھیں اس سے کوئی پرواہ نہیں ہے کہ اور کتنے لوگ آ جائیں گے اسلام کے اندر تو یہ ہوگا. نہیں، یاد رکھیے دین میں کمپرومائز نہیں ہے. آپ بہت اچھی طرح دین پھیلائیں، آپ بڑی نرمی سے بات کریں، حکمت سے بات کریں، سب کریں، لیکن کبھی بھی تبلیغ کا کام کرتے ہوئے نو کمپرومائزز. کیا اگر میں یہ بات کہوں گی تو یہ کہیں گے اس طرح، تو میں ذرا نا تھوڑا سا اس کو ایسے چینج کر کے ایسے کہتی ہوں، قرآن میں تھوڑا چینج کر لیا. نہیں نہیں ہمارا دین تو یہ کہتا ہی نہیں ہے. نہیں نہیں आप सर सर हमने तो जतायशा की उम्र 9 साल थी नहीं जिस वक्त शादी की, वो तो लौंडियां थी नहीं कोई, जिस चीज चीज के ऊपर उनको जरा एतराज है, बाज लोगों ने मेराज कोई बना लिया कि नहीं, मेराज तो ख्वाब में ही हुई थी, असल उसमें थोड़ी थी, क्योंकि अब वो किस तरह से उनको बताएं, तो वो एम्बेरेस फील करते हैं। अब एम्बेरेसमेंट को अपनी किस तरह से ये बताएं कि भाई हमारा दीन तो बस ये कहता है कि नहीं, सिर्फ वो जो एक अल्लाह पर ईमान लेकर आया, वहदहू ला शरीक पे ईमान लेकर आया, तौहीद पे ईमान लाया, सिर्फ वो जन्नत में जा सकता है, और नेक अमल जिसने किए इसके अलावा शिर्क के साथ नहीं कोई जा सकता। अब इसको कैसे बताएं, हम ये तो हमें शर्म आती बताते, वो कहेंगे आप तो बड़े रिजिड हैं। तो याद रखिए ऐसी कोई चीज नहीं करनी कभी, कि आप ये देखना पसंद आता है या किस चीज को ये एक्सेप्ट करते हैं, क्योंकि अल्लाह ताला को इसकी परवाह नहीं है कि कोई एक्सेप्ट करे कि नहीं करे, ये है दीन, तुमने मानना है इसको मानो, नहीं मानना बेशक मत मानो, अल्लाह ताला को इसकी कोई एहतियाज नहीं, कोई मोहताजी नहीं है कि लोग बस आ जाएं, चलो जी मसलहत के तहत थोड़ा सा कोई बात नहीं, इनके लिए भी कोई गुंजाइश निकाल दी जाए, नहीं, अल्लाह ताला अपने बंदों को हुक्म देता है, हुक्म याद रखिए कुरान में हुक्म है, बंदों को मानना है, यही एक मुसलमान एक ईमान वाले का तरीका है, ये नहीं कि अल्लाह ताला आपसे मशवरा करें, नऊज़ बिल्लाह के मेरे बंदो तुम लोगों को ये कन्वीनियंट लगता है तो मैं फिर ये हुक्म दे देता हूं, ना मुश्किल लगता तो ना करना बेशक, देखिए ये नहीं है, कोई कॉम्प्रोमाइज नहीं है दीन पे। नबी अलैहिस्सलाम को भी क्लियर कर दिया क्या, आपको दीन पहुंचाने में किसी बात की फिक्र की जरूरत नहीं है कि कोई लोगों को ये पता नहीं लोग इससे जरा जल्दी आ जाएंगे इस तरफ, काश के लोग इसको मान लें, तो इसकी खातिर अगर मैं थोड़ा सा वो करूं, या दीन के बारे में लोगों का क्या फीडबैक है, जैसे आज हम बड़ा फीडबैक देखते हैं ना, लोग क्या कहते हैं, फीडबैक क्या है, इसका बड़ा ट्रेंड है ना, तो अल्लाह ताला ने वाजे कर दिया, उसको नहीं परवाह किसी का फीडबैक क्या, कोई इस्लाम के बारे में क्या कहता है, और हमें भी इसकी परवाह की जरूरत है, और काफरों को भी, ये यहाँ पे अब आगे बात आएगी तो एक बात बता दी गई, तो इसलिए हम भी ये बात को समझ लें, अगर आप सल्लल्लाहु अलैहि वसल्लम को कही जा रही है तो हम भी इस बात को समझ लें कि हमें नहीं ये सोचना कि कितने लोग इसको अप्रिशिएट करेंगे, कितने लोग क्रिटिसाइज करेंगे, हाय क्रिटिसाइज ना कर लें कहीं तो हम इसलिए ऐसे करें, क्योंकि आजकल हो ये रहा है कि हम अक्सर लोग जब दीन के काम करते हैं ना तो अपोलोजेटिक होते हैं या फिर कॉम्प्रोमाइजिंग सी बात करते हैं, कि कोई ऐसी बात नहीं, पर्दे का तो ऐसा हुक्म है ही नहीं, सूद के बारे में तो ऐसे नहीं, लौंडियों के बारे में तो ऐसा है नहीं, नहीं हमें कुछ इसके अंदर शर्म की जरूरत नहीं है, और बाज लोग जिनमें बाज ऐसे भी हैं जो सो कॉल्ड स्कॉलर हैं, जो वो चाहते हैं हमारी फॉलोइंग ज्यादा हो तो, या हमें लोग एक्सट्रीमिस्ट ना कहें, तो वो ऐसी ऐसी बातें कर देते हैं ताकि लोग बस उनके फैन फॉलोइंग ज्यादा हो जाए, बस जन्नत के शॉर्टकट रास्ते बता दिए, आप ऐसी चीजें बताएं कि जो आपके लाइफस्टाइल से मैच होती हो, आपको कोई ऐसी ना करनी पड़े कि जो आपकी जिंदगी को चेंज करने वाली हो, बस जैसे हैं आप ठीक है। हालांकि जब आप सल्लल्लाहु अलैहि वसल्लम को इजाजत नहीं कि वो कोई चीज बदल सके तो हमें कैसे इजाजत हो सकती है, कुरान कोई फरमाइशी प्रोग्राम है कि मेरी मर्जी की बात हुई तो ठीक है, अगर मेरी मर्जी की बात नहीं है तो मैंने नहीं आना, ये तो हो ही नहीं सकता, कम से कम इस दीन में नहीं हो सकता, इनके अंदर हो सकता होगा, ईसाइयों में आज उन्होंने कौमे लूत का अमल भी जायज करार दे दिया, तो उनके अंदर हो सकता होगा लोगों को लाने के लिए, लेकिन हमारे दीन में ऐसा नहीं है। इसी तरह आप जब क्लास में भी आए तो ये सोच के कभी नहीं आना कि अगर ये बात इसमें हुई, अगर पर्दे की बात हुई, अगर मजारों पे जाने से मना किया ना इन्होंने, या अगर उन्होंने ये बात की जो कुल और 40ों से मना किया और किसी बिदात से मना किया, फिर तो मैंने नहीं आना, तो ये शर्तों के साथ कुरान नहीं पढ़ा जा सकता, ये हिदायत नहीं मिल सकती, हमने कुरान को अपना फरमाबरदार नहीं बनाना, कुरान का फरमाबरदार बनना है, اللہ کا فرما بردار بننا ہے. تو یہ مولڈ نہیں ہو سکتا کہ جیسے ہم چاہتے ہیں. اگر ہم مولڈ کر لیں تو بہت ساری فین فالوئنگ ہو جائے گی, جیسے یہاں پہ لکھا لتا خزو کا خلیلہ, بہت سارے لوگ دوست بن جائیں گے. اور ایسے آج لوگ ہیں جو کہتے ہیں نا سب چیزیں ٹھیک ہیں, نہ تمہیں پردے کی ضرورت ہے, نہ آپ کو یہ الگ بیٹھنے کی ضرورت ہے, سیگریگیشن کی بھی ضرورت نہیں ہے, سارے آرام سے بیٹھو آپ, یہ سب جو بھی کام عورتیں پوچھ لیں, ہم آئی بروز بنا لیں, ہم یہ کر لیں. میں حیران ہوتی ہوں کہ ایسے ایسے فتوے آج موجود ہیں, تو پھر لوگوں کو ایسے اسکالر بڑے پسند آتے ہیں, ان کی فالوئنگ بہت ہے. کہتے ہیں یہ ذرا لبرل ہے نا, اور جو کوئی کہہ دے کہ نہیں ایسے کرنا تو پھر اس کے اوپر کہتے کہ نہیں یہ تو بڑے ریجڈ ہیں. تو پھر جہاں پہ لوگ مولڈ کرنا شروع کر دیں نا, تو پھر ایسے جو دنیا پرست لوگ ہیں یا جنہوں نے اپنی خواہشات کو پورا کرنا ہے, انہوں نے اللہ کی بات نہیں سننی, ان کو اپنی خواہشات پوری کرنی ہے. یا وہ ہیں جو مشرک ہیں, یا وہ ہیں جو بدتی ہیں, یا وہ ہیں جو ایسے لوگ ہیں جو بس اپنی منمانیاں کرنا چاہتے ہیں, ان کو تو یہ بڑا پسند آتا ہے, پھر وہ ان کے بڑے اچھے دوست بن جاتے ہیں, بڑے فالو کرتے ہیں. کہتے ہیں فلاں اسکالر بڑا اچھا ہے, میں تو اس کو سنتی ہوں. اصل میں کیوں سنتی ہوں؟ کیونکہ وہ ہر چیز کو کہہ دیتا ہے ٹھیک ہے, ہر چیز ٹھیک ہے, آپ جیسے کر رہے ہیں نا بس ویسے ہی چلتے ہیں, ہمارے بس فین بنے رہے. اللہ تعالیٰ اس کی اجازت اپنے نبی کو بھی نہیں دیتا کہ خود ہی اپنی طرف سے باتیں بنا لے. اس قرآن کو چھوڑ کے اس وحی کو ایک طرف رکھ دیا, خود ہی بنا لیا. کسی کا میں نے سنا, ایک عورت نے ہلکا سا دوپٹہ سر پہ لیا ہوا تھا, تو اس نے کہا جی پردے کی آیات بڑی آتی ہیں, تو آپ کیا کہتے ہیں اس بارے میں؟ انہوں نے کہا جی آپ نے جو کیا ہوا نا یہ بالکل ٹھیک ہے, اسی طرح رہے. استغفر اللہ. ولولا ان ثبتناک, اور اگر ہم آپ کو ثابت قدم نہ رکھتے ہیں نبی, لقد کت ترکن الیہم شیئا قلیلا, تو البتہ تحقیق قریب تھا کہ آپ جھک جاتے ان کی طرف, تھوڑا سا ذرا سا آپ ان کی طرف جھک جاتے. یعنی آپ صلی اللہ علیہ وسلم کسی مفاد, ذاتی مفاد کے لیے نہیں, صرف اس لیے کہ شاید اس طرح سے یہ لوگ ایمان لے آئے, تو قریب تھا کہ آپ صلی اللہ علیہ وسلم کچھ سوچتے. لیکن اس سے پہلے ہی میں نے آپ کو بتایا کہ اللہ تعالیٰ نے فرما دیا کہ ہم نے آپ کو ثابت قدم رکھا, جس سے پتا چلتا ہے اللہ ہی سے ثبات مانگنا چاہیے. نبی صلی اللہ علیہ وسلم سے کہا جا رہا ہے کہ آپ ذرا کمپرومائز کرتے تو ہم, اس سے پہلے ہی ہم نے آپ کو ثابت رکھ دیا, اور اگر آپ کمپرومائز کرتے اذن لاذقناک, تب البتہ ہم چکھاتے آپ کو ضعف الحیات و ضعف الممات, دگنا اس دنیا میں بھی اور آخرت میں بھی, کیا عذاب. ثم لا تجد لك علینا نصیرا, پھر آپ نہ پاتے ہم پر, ہمارے یعنی مقابلے میں, نصیر کوئی مددگار آپ کو نہ ملتا ہمارے مقابلے میں اگر ذرا بھی کمپرومائز کرتے. بے شک آپ صلی اللہ علیہ وسلم کی تو ذات اقدس اتنی بلند ہے, اور جو جتنا بلند ہوتا ہے اس کی ذرا سی کمی, ذرا سی کوتاہی بھی بہت بڑی ہوتی ہے. اس لیے کہا گیا کہ اگر ایسا آپ کر لیتے کہ ان کو راضی کرنے کے لیے آپ ذرا سا بھی ان کی طرف مائل ہو جاتے تو دگنا دنیا میں بھی عذاب ملتا اور آخرت میں بھی, رتبہ بڑا ہونے کی وجہ سے نا. لیکن اس سے ہم بہت اچھی طرح یہ بات سمجھ لیں کہ یہ کتنا بڑا گناہ ہے, کتنا بڑا گناہ ہے, یہ کتنی بڑی چیز ہے کہ اللہ تعالیٰ نے اپنے نبی کو یہ فرما دیا. اس کے بعد جتنے بھی دین کا کام کرنے والے لوگ ہیں ان کو کتنا کیئرفل ہونا چاہیے کہ ہم نے بات ایز اٹ از پہنچانی ہے, جیسے ہے ویسے پہنچانی. ڈونٹ وری کہ یہ کیا کہیں گے, یہ اپنی طرف سے ٹوسٹ کرنے کی ضرورت نہیں ہے, اپنی طرف سے ان کو ایسے کر کے اپولوجیٹک ہو کے یا چینج کر کے اس کو اس طرح سے بس کہ کسی طرح ان کے لائف سٹائل میں یہ فٹ ہو جائے, اس طرح سے آپ کو کوششیں کرنے کی ضرورت نہیں ہے. ٹھیک ہے, اگر کسی نے ایسی کوشش کی, آسانی کے فتوے دے رہے ہیں تاکہ بس یہ جیسے میں نے بتایا کہ بس ہمارے خلیل بن جائیں, ہمارے فالوور بنے, ہمارے پیچھے آ جائیں, ہمیں ہی سنا کریں, ہم ذرا آسانی کر دیتے ہیں نا, کیا ہو گیا پھر کیا ہوا, تھوڑی آسانی کر دیں گے تو لوگ چلو اور زیادہ دین کی طرف آئیں گے. نبی صلی اللہ علیہ وسلم کو تو نہیں، وہ تو کافروں کو کہہ رہے ہیں تاکہ وہ ایمان لے آئیں، اتنی سی بات کو بھی اللہ تعالیٰ نہیں برداشت کرتا، تو ہم کیسے مسلمانوں کے اندر ہی ایز ڈھونڈ رہے ہیں تاکہ وہ اچھے مسلمان بن جائے؟ وہ مسلمان ہی کیسا کہ جو اللہ کی بات ہی کو سن کے اعتراض کرنے لگے؟ ابھی کسی نے مجھے ایک کلپ بھیجا کہ ایک عورت یہ اعتراض کر رہی ہے کہ یہ کیا بات ہوئی، جنت کے اندر آدمی کو تو حوریں ملیں گی، عورتوں کو کوئی حور نہیں، جو بھی آدمیوں کو ایک ہی آدمی ملے گا، وہ جو اس کا شوہر ہے، یہ کیا بات ہوئی؟ وہ مسلمان ہی کیسا جو اللہ تعالیٰ کی بات پہ اعتراض کرے؟ مسلمان تو وہ ہے جو سمے نہ ہو عطا نہ کرنے والا ہوتا ہے، تو ضرورت نہیں ہے کہ اب آپ اس کو کوئی ایسا سمجھانے کے لیے کچھ اس طرح سے کریں یا ایسے باتیں کریں، نہیں، جو دین ہے وہ تمہارے سامنے ہے، اس کو ماننا ہے مانو، نہیں ماننا تو اللہ کو کسی کی ضرورت نہیں، ساری دنیا بھی کافر ہو جائے تو اس کو پرواہ نہیں ہے، ٹھیک ہے؟ تو اور دوسرا کافروں کو بھی بتا دیا گیا کہ دیکھو اگر تم یہ سمجھتے ہو نا کہ میرا نبی تمہاری کسی بات کو مان لے گا اور تمہارے مان کے ایسا کچھ کرے گا تو یہ بھول جاؤ، اس لیے کہ اس کی امید نہ رکھنا، یہ اتنی بڑی بات ہے، یہ اتنا بڑا اس کا عذاب ہے کہ ایسی کوئی جرت ہی نہیں کر سکتا۔ تو آپ صلی اللہ علیہ وسلم سے تو نہ یہ تھا اور نہ انہوں نے کبھی ایسا کیا، لیکن ہم سب کے لیے اس میں بہت بڑا سبق ہے، بہت بڑا سبق ہے، کتنا ہمیں کیئرفل ہونے کی ضرورت ہے، یہ نہ ہو اللہ نہ کرے، اللہ نہ کرے، بے شک ہماری انٹینشن اچھی ہی ہوتی ہے، یہ نہ کو دین کا کام کرتے کرتے کہ بھئی ہمیں کوئی ثواب ملے گا، ہم ثواب کمانے کے چکر میں ٹوسٹ کر کر کے باتیں ایسے مسلمانوں کو یا غیر مسلموں کو یا ایسے لوگوں کو جو دین کی طرف نہیں آتے، تو ہم سے کوئی بات کرتے ہیں کہ بھئی یہ تو قرآن پڑھ رہی ہیں تو ان سے ذرا پوچھا جائے، اور ہم اس چکر میں کہ چلو یہ ادھر کو آ جاتے ہیں تو ہم الٹے سیدھے کچھ باتیں کر کے ان کو بتائیں، نہیں۔ لیکن میں نے آپ کو بتایا کہ آپ نرمی سے بات کریں گے، حکمت سے بات کریں گے، اخلاق اپنا اچھا رکھیں گے، مگر یہ نہیں کہ ان کی ہاں میں ہاں ملانے لگے۔ بعض دفعہ ہم کوئی بدعتیں دیکھتے ہیں اپنے مسلمانوں کے اندر، تو اب ہم کہتے ہیں چھپ کے کیا کریں، نہیں پھر اگر ہم اس چیز کو کہیں گے کہ یہ غلط ہے تو پھر یہ تو ہمارے سے بات کرنا چھوڑ دیں گے، وہ آپ سے پوچھتے بھی آپ کہتے ہیں ہاں نہیں نہیں کچھ ایسا بھی نہیں ہے، کوئی بات نہیں ہے، آپ بھی ٹھیک ہی کر رہے ہیں، حالانکہ ہمیں پتا ہے اندر کہ یہ غلط ہے۔ تو مت دین کو تروڑ مروڑ کے پیش کریں کسی کے سامنے۔ ہم قرآن کی کلاسیں لیتے ہیں اور اس کے بعد پھر لوگ ہم سے سمجھتے ہیں کہ ان کو کچھ پتا ہے، اور جب آپ ایسے بات کرتے ہیں تو پھر لوگ آگے جا کے کہتے ہیں نہیں جی ارحما والے تو یہ کہتے ہیں، ارحما کی اسٹوڈنٹ تو یہ کر رہی تھی، ان کو تو لگتا ہے نا کہ بھئی یہ تو قرآن پڑھنے والی ہیں، اس نے بتا دیا تو پھر یہ ایسا ہی ہوگا، کتنی بڑی ہمارے اوپر ذمہ داری ہو جاتی ہے۔ وَإِن كَادُوا لَيَسْتَفِزُّونَكَ مِنَ الْأَرْضِ، اور بے شک قریب تھا کہ وہ عاجز کر دیں آپ کو زمین سے، یعنی آپ کو نکال دیں یہاں سے، آپ کے قدم اکھاڑ دیں۔ کفار تو چاہتے تھے کہ آپ کو نکال دیں، زمین سے نکالنے کا مطلب یہ ہے کہ آپ کو زمین بدر کر دیں، یعنی اس جگہ سے نکال دیں یا پھر قتل ہی کر دیں۔ تو اگر یہ ایسا کرتے لیخرجو کا منہ کہ وہ نکال دیں آپ کو، وَإِذَن اور تب، یعنی اگر یہ ایسا کرتے تب کیا ہوتا، لا یلبسون خلافک الا قلیلا، یہ انہوں نے خود بھی نہیں رہنا تھا، یہ ٹھہرتے تیرے پیچھے بہت تھوڑا سا عرصہ، بہت تھوڑا سا عرصہ رہتے، یعنی پھر یہ بھی ٹھہر نہیں سکتے تھے، یہ آپ کو تو نکالنے کی سازش کر رہے تھے، تو اگر یہ آپ کو نکالنے، تو نبی صلی اللہ علیہ وسلم نے تو خود ہجرت کی تھی نا، ورنہ اگر وہ خود نکالتے آپ کو، پکڑ کے نکال دیتے یا قتل کر دیتے تو خود بھی ٹھہر نہیں سکتے تھے۔ سنت طریقہ ہے، من قد ارسلنا قبلک، یہ تو ایسا طریقہ ہے جو کہ جو آپ سے پہلے آئے تھے، میں رسولینا رسولوں میں سے، ہمارے رسولوں میں سے جو آپ سے پہلے آئے تھے ان کے ساتھ بھی یہی طریقہ رہا، جن کو بھیجا تھا ہم نے آپ سے پہلے کیا طریقہ رہا؟ یہی کہ جب وہ نکل گئے قوموں سے چلے گئے تو پھر قوموں کے اوپر عذاب آیا. جب تک رسول کسی بستی میں ہوتا ہے قوم کے اوپر عذاب نہیں آتا. رسول کا نکلنا ہی آپ دیکھ لیں, قوم لوط ہے, قوم سمود ہے, قوم عاد ہے, سب میں اس رسول نکلے تو اس کے بعد کیا ہوا؟ اللہ تعالیٰ تو سنتی نہ تحویلا, اور اللہ کی سنت کو اللہ کے طریقے کو آپ نہیں پائیں گے بدل والا. تو اللہ کا طریقہ بدلتا نہیں ہے. تو اب دیکھیں نا, ان کے لیے ایک بات تھی کہ وہ انہوں نے ان کے گھروں کے اندر ان کی فیملیز بریک اپ ہو گئی تھیں, کسی کا بیٹا چلا گیا, کسی کا شوہر مسلمان ہو گیا, کسی کا باپ ہو گیا, تو گھر ٹوٹ گئے تھے. اب یہ چیز ان کو جو ہے نا کسی طرح بھی برداشت نہیں تھی, اس وجہ سے وہ آپ صلی اللہ علیہ وسلم کے پیچھے پڑے ہوئے تھے. اب یہاں تو ان کو قتل کر دیتے ہیں, یہاں ان کو نکال دیتے ہیں, یہاں سے ملک بدر کر دیتے ہیں. اور ایسا ہوتا ہے, آج جسمانی طور پر تو ہجرت نہیں ہے, اگر جب ہم گناہوں کو چھوڑتے ہیں, گناہ اللہ کی نافرمانی کے کام ہے یا بدعات ہیں یا کوئی بھی صحیح کام ہے, غلط کام ہے, تو دوسروں کو غصہ آنے شروع ہو جاتا ہے کہ تم کیا بڑی بن گئی, تم کیا ایسے ہو گئی. یہ ہوتا ہے نا, مسلمان ہوتے ہوئے بھی لوگ اس طرح کی مخالفتیں شروع کر دیتے ہیں. تم نے قرآن کیا پڑھنا شروع کر دیا, قرآن تو ہم نے بھی پڑھا, ہم تو نہیں ایسے ہوئے. یعنی وہ کہتے ہیں پریکٹس کرنے کی ضرورت نہیں ہے, پریکٹس کرنے لگے تو وہ بھی مشکل ہو جاتی ہے لوگوں کو.